نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اقترب للناس سترواں پارہ ہے سورت کے آغاز سے ہم شروع کریں گے بسم اللہ الرحمن الرحیم اقترب للناس حسابهم وهم في غفلة معرضون شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے۔ لوگوں کے حساب کا وقت قریب آ گیا، پھر بھی وہ بے خبری میں منہ پھیرے ہوئے ہیں۔ ان کے پاس ان کے رب کی طرف سے جو بھی نئی نصیحت آتی ہے، اسے وہ کھیل کود میں ہی سنتے ہیں۔ ان کے دل بالکل غافل ہیں، اور ان ظالموں نے چپکے چپکے سرگوشیاں کی کہ تم ہی جیسا انسان تو ہے، پھر کیا وجہ ہے کہ تم آنکھوں دیکھے جادو میں آ جاتے ہو؟ پیغمبر نے کہا، میرا پروردگار ہر اس بات کو جو زمین و آسمان میں ہے بخوبی جانتا ہے، وہ بہت سننے والا اور جاننے والا ہے۔ یہ تھی آیت نمبر 1 سے 7، اس کا عنوان ہے زندگی سے زیادہ موت کے قریب۔ بہت ہی خوبصورت آیت ہے جو انسان کو اس کا حساب یاد دلاتی ہے۔ ہر دن ہماری زندگی کے اندر سے ایک دن کو کم کر کے ہمیں موت کے قریب کر رہا ہے، لیکن جب بھی انسان کو اس کی یاد دہانی کرائی جائے اللہ کے پیغمبر کے ذریعے سے یا اس کے بعد والے لوگوں کے ذریعے، تو سنی انسنی کر کے یہ بات ٹال دیتا ہے۔ وجہ کیا ہے کہ لاہیتن قلوبہم، ان کے دل کچھ اور ہی کھیلوں میں پڑے ہوئے، غفلت میں پڑے ہوئے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب اللہ کا دین لوگوں تک پہنچانا شروع کیا، یہ دین اپنی سچائی کی وجہ سے لوگوں کے دلوں کو مسخر کرنے لگا۔ ان کو لگتا تھا کہ یہی ہے وہ چیز جس کی انسانیت کو طلب تھی، لیکن اس بات کو مکہ کے بڑے بڑے سرداروں نے اپنے خلاف ایک بہت بڑی چیز سمجھ لیا کہ ایسا نہ ہو کہ لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کی باتوں کو سن کے ہماری باتوں کو سننا نہ چاہے۔ نتیجہ کیا ہوا کہ انہوں نے اللہ کے نبی کے بارے میں کچھ ریومرز پھیلانی شروع کر دی، جس میں ایک یہ بھی تھی کہ یہ جادوگر ہے، اور قرآن پاک کو سننے کے بعد جو دلوں پہ اثر آتا تھا اس کو انہوں نے جادو یا آج کے دور میں ہپناٹائز کہنا کہہ دیجئے، اس طرح کی باتوں سے ثابت کرنے کی کوشش کی۔ لیکن اللہ تعالیٰ نے جن کو حق سنوانا تھا ان کو سنوایا، لیکن وہ لوگ جو واقعی دل کے لہو لعب کا شکار تھے، ان کا حال کیا ہوا کہ پھر ان کو اس دنیا میں بھی نہ جگہ ملی نہ آخرت میں ملی۔ ہم سب اگر ان آیتوں میں سے حساب کی بات کو اپنے سامنے رکھ لیں، ہم میں سے کسی کو نہیں پتا کہ اس کی زندگی کے کتنے دن باقی ہیں۔ اللہ کے نبی نے فرمایا کہ انسانیت کا وہ حصہ جو گزر چکا اور جو باقی آنے والا ہے، اس کی مثال ایسے ہی ہے کہ جیسے صبح سے لے کے عصر کی نماز تک کا وقت گزر چکا ہو، اور اس کے بعد عصر سے مغرب کا وقت باقی ہے۔ اور یہ کب بات کہی تھی؟ آج سے تقریباً 1400 سال پہلے، اور آج دیکھیے کہ قیامت کتنی قریب ہوگی۔ آپ نے فرمایا کہ جیسے کوئی کپڑا پھاڑنے والا کپڑا پھاڑے اور سارا کپڑا پھٹ چکا ہو، لیکن آخر کنی کا جو تار ہوتا ہے وہ بچا ہو، بس اس دھاگے کو کھینچنے کی دیر ہے کہ کپڑا دو حصوں میں بٹے گا۔ یہ حال دنیا کے وقت کا ہے۔ ذرا آپ سوچے نا، کہاں آدم علیہ السلام، پھر نو، پھر موسیٰ، پھر عیسیٰ، پھر 300 کے قریب پیغمبر آئے، کتنے صدیوں پہ یہ محیط کہانی، پھر اللہ کے نبی صلی اللہ علیہ وسلم آئے۔ تو آپ دیکھیے کہ قیامت حقیقت میں قریب ہے، یعنی اصل قیامت تو قریب ہے ہی ہے، اور اس کی سمپٹمس بھی دکھتی ہیں، لیکن ہر بندے کی اپنی قیامت بھی تو قریب ہے۔ آپ نے فرمایا، مَن مَاتَ فَقَدْ قَامَتْ قِيَامَتُهُ، کہ جو مر گیا اس کی قیامت قائم ہو گئی۔ جب قیامت آنے والی ہے، جب موت آنے والی ہے، تو اس حساب کے لیے انسان پھر کتنا تیار نہ ہو۔ یہی آیت ہے کہ جس کو سننے کے بعد ایک صحابی نے دوسرے صحابی سے زمین کا ایک ٹکڑا قبول کرنے سے انکار کر دیا تھا۔ انہوں نے کہا، میرے پاس دو ہیں، ایک تم لے لو۔ وہ کہیں گے، نہیں شکریہ، مجھے اب اس کی ضرورت نہیں۔ کیوں؟ کہ اللہ کے نبی پہ کیسی آیت اتری کہ جس نے ہماری دنیا میں رہی سہی کشش بھی ختم کر دی۔ اور وہ کیا ہے کہ اقترب للناس حساب وہم فی غفلت موریدون، تو اللہ تعالیٰ ہماری غفلتوں کو چاک کرے۔ یاد رکھیے، حساب تو بہرحال دینا ہی ہے، لیکن وہ لوگ جو اس حساب کتاب کو اپنی زندگی میں اگر دنیا میں جگہ دے دیں گے، تو آپ دیکھیے آخرت کا حساب بہت آسان ہوگا۔ حضرت عمر کی ایک بڑی پیاری ٹپ لگتی ہے، میں تو اس کو ایز اے ٹپ لیتی ہوں اور آپ کو بھی اسی پہ ہی مائل کروں گی۔ کہا کرتے تھے کہ حاسبو قبل ان تحاسبو، لوگو اپنا حساب لے لو اس سے پہلے کہ تمہارا حساب لیا جائے۔ یہ ہے وہ بہترین ٹپ جو ہم سب کو اس بڑے حساب سے بچا سکتی ہے۔ آج خود ہر رات سونے سے پہلے اپنے دن کا حساب کر لیں۔ آپ ایک چھوٹا سا چارٹ بنا سکتے ہیں، 5 سبجیکٹس بنا لیں اپنے، ایک عبادات کا، ایک معاملات کا، ایک اخلاقیات کا، ایک آپ کا یعنی وقت کو ضائع کرنے کا کہ نہیں، ایک حلال اور حرام کا، کچھ بھی ایسی کوئی بھی ایک چیز بنا کے آپ کو دی بھی جا سکتی ہے اگر کوئی اس پہ تھوڑی سی مدد کر دے۔ آپ اس کو اپنے ایوری ڈے ڈیلی چارٹ کے طور پہ بس شام کو سوچیں، آج میری عبادت کیسی رہی۔ پھر عبادت کو سب ڈیوائڈ کر لیں، 5 نماز، باقی چیزیں اس کو ٹک لگا دیں، 10% تھی، 20 تھی، 50 تھی، وٹ ایور۔ پھر اگلا نمبر آپ اپنے اخلاق کا دیں، آج میرا اخلاق کیسا رہا، آج میں نے ماں باپ کے ساتھ کوئی سخت بات تو نہیں کی، آج میں نے شوہر کے ساتھ شاؤٹ تو نہیں کیا، آج میں نے بچوں کے ساتھ اچھا معاملہ تو کہیں ڈانٹا تو نہیں ان کو زیادہ، کیا آج میں نے اپنی بیوی کے اوپر کوئی سخت جملہ تو نہیں بول دیا جو مجھے نہیں بولنا چاہیے۔ یہ اخلاقیات کا پرچہ ہوگا۔ अपने नेबर्स के साथ, अपने घर वालों के साथ मामलात का पर्चा देखिए, अपनी मेट्स के साथ मैंने कैसा मामला किया। यकीन करें, हर रात सोने से पहले अगर सिर्फ 10 मिनट की एक्टिविटी कर लें तो आप बिल्कुल अपने अंदर एक तब्दीली महसूस करेंगे और आप उस आखिरत के अचानक हिसाब से पहले हर रोज अपना हिसाब करके अपनी इसलाह करेंगे। लेकिन इसके लिए शर्त है कि दिल लाहियतन कुलूब की बजाय दिल एब्जॉर्ब करने वाले हों, और जितना किसी को अपनी वापसी का यकीन होता है उतना ही वो इंसान उसके लिए तैयारी करता है। बल काल अदगास अखलामिन, इतना ही नहीं बल्कि ये तो कहते हैं कि ये कुरान परागंदा ख्वाबों का मजमुआ है, बल्कि इसने खुद इसको घड़ लिया है, बल्कि ये शायर है। वरना हमारे पास कोई निशानी नहीं लाते जैसी कि निशानी अगले पैगंबर देकर भेजे गए थे। इनसे पहले जितनी बस्तियां हमने उजाड़ी सब ईमान से खाली थी, तो क्या आप ये ईमान लाएंगे? तो इससे पहले भी जितने पैगंबर हमने भेजे सभी मर्द थे, जिनकी तरफ हम वही उतारते थे। पस तुम अहले किताब से पूछ लो अगर खुद तुम्हें इल्म ना हो। हमने इनके ऐसे जिस्म नहीं बनाए थे कि वो खाना ना खाएं और ना वो हमेशा रहने वाले थे। फिर हमने इनसे किए हुए सब वादे सच्चे किए। इन्हें और जिन जिन को हमने चाहा निजात अता फरमाई और हद से निकल जाने वालों को गारत कर दिया। लकद अनज़लना इलैकुम किताबन फीही ज़िक्रुकुम अफला ताक़िलून, यकीनन हमने तुम्हारी जानिब किताब नाजिल फरमाई है, इसमें तुम्हारे लिए जिक्र है या तुम्हारा जिक्र है, क्या फिर भी तुम अक्ल नहीं रखते। ये थी आयत नंबर 5 से 10, 5 to 10। इन आयतों का उन्वान है ओ गाफिल इंसान होश में आ। आखिरी आयत को हाईलाइट कर लीजिए जो हमारे इस पोर्शन में थी, फी ही ज़िक्रुकुम, इसमें तुम्हारा जिक्र है। कुरान पाक सारा का सारा इंसानों के तस्करों से भरा हुआ है, या पिछले लोगों की बातें हैं, या आज की बातें, या मुस्तकबिल में लोगों के साथ क्या होगा। और इंसानों की एक आदत है, और वो क्या, कि वो अपना तस्करा सुनना चाहता है। क्या आपने कभी कोई ऐसा तजुर्बा किया कि कभी अखबार में आपकी खबर छप जाए? आप उस अखबार को छुपा के रखते हैं, संभाल के रखते हैं, इसमें मेरा नाम छपा था। अगर किसी और मीडिया के जरिए यानी टीवी पे या रेडियो पे कोई आपकी कोई अच्छी कामयाबी की खबर हो तो आप उस चीज को छुपा के रख लेते हैं, दूसरों को दिखाते हैं। ये शादियों को जो हम प्रिजर्व करते हैं मूवीज की सूरत में, ये भी क्या है कि हम अपना जिक्र सुनना पसंद करते हैं। ये ऐसी लग रही थी, फिर बच्चे भी बाद में कहते हैं मम्मी आप इतनी प्यारी होती थी, और मम्मी बेचारी खुश हो या रोए मुझे तो ये नहीं समझ आता। यकीन करें जो लोग अपनी शादी की तस्वीरें अपने घर में सजाते हैं माशाल्लाह खूबसूरत तरीके से, मैं कहती हूँ ये तो खुद ही लोगों को और खुद को शर्मिंदा करने वाली बात है, जब लोग कहते होंगे ये किसकी तस्वीर है। तो इंसान की आदत है कि वो अपना तस्करा सुनना चाहता है। सबसे ज्यादा इंसान को अच्छा लगता है अगर मैं बैठे बैठे किसी एक का नाम लूं तो आप मजीद कॉन्शियस हो जाएंगे। ये कुरान क्या है, फी ही जिक्रुकुम, इसमें तुम्हारा तस्करा है, क्या फिर तुम उसको नहीं सुनना चाहोगे? क्या फिर तुम उससे नसीहत नहीं लेना चाहोगे? अफला ताकिलोन, दुनिया की वो सारी किताबों को हमने पढ़ पढ़ के रख दिया, सारे साल दे दिया, अपनी जवानी दे दी, अपनी आंखों का पानी दे दिया उनको, कि जिसमें हमें एक दफा किसी ने ये नहीं कहा था कि या अय्युहल इंसान, किसमें एक बार नहीं था कि या अय्युहल लजीना आमनू, और वो किताब जो बार बार कहती है या अय्युहल इंसान, या अय्युहन नास, या अय्युहल लजीना आमनू, या अय्युहल मुद्दस्सिर, उस किताब को हमने कितना पढ़ा। कल क़यामत के दिन अल्लाह हमसे पूछेगा कि बताओ जिस किताब में तुम्हारा तज़किरा था तुमने उसको कितना पढ़ा? हम कहेंगे हाँ उसके इतने खत्म किए, इतनी दफा पढ़ा, इतनी दफा उसको सुना, समझा कितना। फला था कि लून, हाईलाइट कर लीजिए कि जब तक समझा ना जाए उस बात को, आप समझे ना, क्या आप उसको दूसरे रंग में देखें? मैं इसको इस तरह महसूस करती क्योंकि जैसे हम सब बैठे हुए ना, हम उर्दू में एक दूसरे को जानते हैं, हमें पता है किसी को खिताब करना हो तो कैसे करते हैं, उसका नाम लिया जाए। लेकिन कोई दूसरी लैंग्वेज में अगर हमें पुकारता भी रहे हमें पता ही नहीं चलेगा। जैसे हेलो का लफ्ज है, अब हेलो का मतलब यह है कि दूसरा बंदा आपकी तरफ तवज्जो करे, लेकिन हो सकता है किसी ऐसी जुबान में, मिसाल देती हूँ जैसे नमस्ते है, कुछ लोगों की जुबान में ये होता है। अब अगर किसी को नमस्ते का मतलब नहीं पता और वो बैठा और दूसरा बंदा उसको देख के या उसके करीब बैठ के नमस्ते नमस्ते करता रहे तो नहीं समझेगा ना कि ये मुझे पुकार रहा है। इसी तरह कुरान पाक के अंदर अल्लाह ताला ने जितनी दफा ये बातें कही हैं, अब तर्जमे का कुरान खुलता है फिर तो हमें समझ में आती है ये बातें, लेकिन जब हम सादी जुबान में पढ़ रहे होते हैं तो हमें ये बातें समझ नहीं आती क्योंकि हम इसको अपनी तरफ समझते नहीं। अब कहते हैं कि सहाबाए किराम कितना इस चीज को अपने ऊपर लेते थे कि जहां कुरान पाक की कोई आयत आती थी या अय्युहल्लज़ीना आमनू तो संभल जाते, फिर कहते लोगों गौर से सुनो, कान लगा के सुनो, तुम्हारे रब ने तुमको पुकारा है, इसके बाद या तो कोई हुक्म होगा या किसी बात से रोका होगा। अब हमने आज तक कितनी आयतें या अय्युहल्लज़ीना आमनू से सुनी और पढ़ी, अपने इसी सफर में पढ़ी, शायद ही कोई एक ही दफा या जब जितना अल्लाह ने चाहा दिल में आया होगा कि ये मेरी पुकार है, मेरी तरफ है। और पुकार के लिए ये नहीं चाहते कि अच्छा देख लेंगे ढूंढ के, खिताब हमेशा हमने सामने होता है, इसलिए ये लाजमी है कि हम अपने आप को कुरान के तर्जमे से इस तरह मानूस करें कि अरबी जुबान हमें उर्दू में समझ आने लगे। और यही गोल होता है कुरान की क्लासों का, आप एक क्राइटेरियन रख ले, आप कहीं भी पढ़ने जाएं, ये तो एक शॉर्ट सफर है इसकी तो वो बात नहीं बनती, लेकिन जो लॉन्ग टर्म जो कोर्सेज जितने भी ऑफर किए जाते हैं उन सब का मेन हदफ यही होता है कि जब आप कहीं भी कोई बात सुने तो आपको अपनी जुबान में समझ आए। आपको खोलने की जरूरत ना पड़े, आपको दूसरे से पूछने की जरूरत ना पड़े, और दुआ करें कि अल्लाह ताला हमें इस दर्जे पे कुरान समझने वाला बना दे। वकम कसम ना मिन करियतिन कानत जालिमतम व अनशअना बादहा कौमन आखरीन, और बहुत सी बस्तियां हमने तबाह कर दी जो जालिम थी, और उसके बाद हमने दूसरी कौम को पैदा कर दिया। जब उन्होंने हमारे अजाब का एहसास कर लिया तो लगे इससे भागने, भाग दौड़ ना करो, और जहाँ तुम्हें आसूदगी दी गई थी वहीं वापस लौटो और अपने मकानात की तरफ जाओ ताकि तुमसे सवाल तो कर लिया जाए। कालू या वैलना इन्ना कुन्ना जालिमीन, कहने लगे हाय हमारी खराबी, बेशक हम तो जालिम थे। फिर तो इनका यही कौल रहा यहाँ तक कि हमने इन्हें जड़ से कटी हुई खेती और बुझी हुई आग की तरह कर दिया। ये थी आयत नंबर 11 से 15, 11 to 15। इसका उनवान है इन्हीं घरों में पड़े रहो जहाँ रहते थे। इंसानों की तबीयत का अल्लाह ताला ने यहाँ लिहाज रखा है। आप हाईलाइट करना चाहें तो आयत नंबर 12 और 13 को हाईलाइट कर लीजिए। फलम्मा हस्सु बासना, जब उन्होंने हमारे अजाब को देखा, इज़ा हुम मिन्हा यरकुज़ून, तो वो वहां से भागने लगे। फरिश्ते क्या कहते होंगे, ला तरकुजू, मत भागो, वर्जियो इलामा उतरिफ तुम फीही, और चलो अपने उन्हीं लग्जरियस घरों में, उन्हीं चीजों में जहाँ तुम आसाइशे दिए गए थे। व मसाकिनिकुम लअल्लकुम तुसअलून, उन घरों में जहाँ तुम रहते थे ताकि तुमसे सवाल किया जाए। अगर आपने कभी किसी डिजास्टर की झलकियां अखबारों में या तस्वीरों में देखी हो या मीडिया में देखी हो, मैंने अपनी आंखों से एक ऐसा मौका देखा। 1-2 साल पहले ही ह्यूस्टन में एक हरिकेन आया था और लोग पहले ही घरों से निकल गए, यानी खबर थी कि हिट करने वाला है, तूफान कह लें, समुद्री तूफान आप अपने लफ्जों में। और उस वक्त आप देखिए कि शहर का पानी खत्म, गैस खत्म, जो ग्रोसरी स्टोर थे वहां से खाना खत्म, लोग शहर के अंदर से बाहर जा रहे थे रास्तों में, वो घंटे जो 4-4 3-3 घंटे के सफर है हमारे करीब के, वो लोगों ने 12-12 15-15 घंटों में किए, और रोड्स पे एक्सीडेंट्स हुए, लोग एक दूसरे से आगे निकलने के लिए छोटे छोटे बच्चों के साथ गाड़ियां में रहे, गाड़ियों की गैस खत्म हो गई, यानी एक अजीब मंजर था। वो आफत जो आनी थी वो तो अल्लाह ने टाल दी, वो तो अपने दर्जे से बिल्कुल कम आई, कुछ पता भी नहीं चला। ऐसी बारिशें तो वहां बहुत होती हैं, अल्हम्दुलिल्लाह कोई खास फर्क नहीं था उसमें, लेकिन जो लोग वहां से निकले वो वहां तकलीफों में आए गए। ये एक मैंने प्रैक्टिकल एग्जाम्पल देखी थी तो मैंने आपके साथ शेयर की कि जब कोई ऐसी खबर आती है कि यहाँ जलजला आने वाला है, यहाँ सैलाब आने वाला है, उस वक्त फिर इंसान वो लग्जरियस घरों को छोड़ के भाग निकलता है। इसी तरह की एक पुकार एक दिन निकलेगी, और वो क्या होगी, जब लोग अपनी कब्रों से निकलेंगे। जब अल्लाह के अजाबों की पुकार आती है तो घरों से इंसान निकलता है, फिर उसको आसाइशें अच्छी नहीं लगती। कोई कह नहीं इसी खूबसूरत घर में मेरी कब्र बन जाए क्योंकि मुझे प्यारा था, लेकिन जब अल्लाह के नाम के लिए अल्लाह के दीन के लिए हमें घरों से थोड़ा सा दूर होना पड़े तो उस वक्त इंसान क्यों नहीं सोचता। अल्लाह ताला ने इन आयात में इंसान की फितरत को झंझोड़ा है कि देखो आज तुम अल्लाह की पुकार के ऊपर लब्बाई कह लो ताकि कल जब अल्लाह ताला तुम्हें पुकारेगा, कब्रों से जब निकलोगे तो उस वक्त तुम इत्मीनान से निकलो। रिवायात में बहुत खूबसूरत मंजर आते हैं कि जो लोग दुनिया में अल्लाह की पुकार पे लब्बई कहने वाले थे, कल सूर फूकने की आवाज पे उन पे कोई घबराहट नहीं होगी, बड़े इत्मीनान से उठेंगे और कहेंगे अच्छा अभी तुम सोए थे अभी उठ के। लेकिन इसके बरक्स जो दूसरे लोग गलत काम करने वाले हैं, कुछ तो खपतियों और दीवानों की तरह उठ रहे होंगे। अल्लाह ताला हमारे साथ आसान मामला फरमाए। वमा खलकना अस्समा वल अर्ध वमा बैनहुमा लाइबीन, हमने आसमान और जमीन और इनके दरमियान की चीजों को खेलते हुए नहीं बनाया, हम यूं ही खेल तमाशे का इरादा करते तो इसे अपने पास से ही बना लेते अगर हम करने वाले होते, बल्कि हम सच को झूठ पर फेंक मारते हैं, बस सच झूठ का सर तोड़ देता है और वो इसी वक्त नाबूद हो जाता है जब तुम बातें बनाते हो, और वो तुम्हारे लिए बायस खराबी है। वलहू मन फिस समावाती वल अर्ध, आसमानों और जमीन में जो कुछ है वो अल्लाह का है, और जो उसके पास हैं वो इसकी इबादत से सरकशी भी नहीं करते और न वो थकते हैं, वो दिन रात तस्बीह बयान करते हैं और जरा सी सुस्ती भी नहीं करते। क्या इन लोगों ने जमीन की मखलूकात में से जिनको माबूद बना रखा है वो जिंदा कर देते हैं, अगर आसमान और जमीन में सिवाय अल्लाह के और भी माबूद होते तो ये दोनों दरहम बरहम होते। बस अल्लाह ताला अर्श का रब हर उस वसफ से पाक है जो ये मुशरिक बयान करते हैं, और वो अपने कामों के लिए किसी के आगे जवाब दे नहीं और सब उसके आगे जवाब दे हैं। क्या इन लोगों ने अल्लाह के सिवा और माबूद बना रखे हैं, इनसे कह दो लाओ अपनी दलील तो पेश करो, ये है मेरे साथ वालों की किताब और मुझसे अगलों की दलील, बात यह है कि इनमें से अक्सर लोग हक को नहीं जानते इसी वजह से मुंह मोड़ते हैं। ये थी आयत नंबर 16 से 24, 16 to 24। इसका उनवान है शिर्क की जड़ कटी है। हाईलाइट कर लीजिए आयत नंबर 16 को, वमा खलकना समा वलर्द वमा बैनहुमा लाइबीन। अल्लाह ताला ने यहाँ ये खबर दे दी कि ये कायनात खेल तमाशा नहीं। ये इस्लाम हमें पैगाम देता है, लेकिन इसके बरक्स दुनिया के कुछ ऐसे मजाहब हैं जिस कल्चर को हम अपनी फिल्मों और मूवीज में देखते हैं, वो एक ऐसा कल्चर पेश करते हैं। गालिबन आपने एक लफ्ज सुना होगा किसी मौके पे, रामलीला। शायद ये नाम आप लोगों के लिए नया हो। रामलीला कहते हैं राम की कायनात। राम दुनिया का एक मजहब है जिसमें खुदा को कहा जाता है, और लीला कायनात को कहते हैं, और फिर लक्ष्मण और उसके अंदर उनके जो दूसरे नाम है। खुलासा कलाम क्या है कि वो सोचते हैं कि ये कायनात राम ने अपने खेलने के लिए बनाई थी, फिर उसने पता नहीं अपने मैल को जमा किया और ये बन गए और पहाड़ बन गए और कुछ बने। फिर जब वो दिल उसका उदास हुआ तो उसने सीता गालिबन अपनी फीमेल गॉड बनाई, फिर वो दोनों आपस में खेलते रहे, तमाशा होता रहा, और जब राम का दिल भर जाएगा तो वो अपने इस खेल खिलौने को इसी तरह उठा देगा जैसे कि बच्चा खेलने के बाद अपने लोगों और अपने खेल को खत्म कर देता है और दुनिया खत्म हो जाएगी। ये लुबे लुबाप मैंने दी है, मैंने कंपैरेटिव रिलीजन में ये चीज पढ़ी हुई है कि कुछ लोग जो हिंदू धर्म से ताल्लुक रखते हैं वो इस दुनिया को राम की लीला कहते हैं, और आज भी एक हर साल उनका एक त्यौहार होता है जिसमें वो इस तरह के स्टेचूज बना के फिर आगे उनके लक्ष्मण और न जाने क्या कुछ पेश करते हैं। ये सोच लोगों को क्या मिलती है कि बस खेल तमाशे, और इतनी लग्व और इतनी गंदी बातें उसके अंदर खुदाओं के जुबान पे लाने को दिल नहीं चाहता। यानी खुदाओं के नाम पे अगर इतना गंदा कल्चर पेश किया जाए तो दूसरों को क्या। अब ये किसी मजहब पे कोई तनकीद नहीं है, सिर्फ इस बात का इजहार है कि अल्लाह का शुक्र अदा कीजिए कि जिसने हमें ये ख्याल दिया कि ला इलाहा इल्लल्लाह और ये दुनिया बामकसद है, ये खेल नहीं है। और हर रोज देखे तो हम भी तो खेल लग रहे हैं, उठते हैं रोज सुबह, काम करते हैं, नाश्ता हुआ, बच्चों को भेजा स्कूल, घर साफ किया, खाना पकाया, बच्चों को लेने गए, दिस एंड दैट, रात हुई फिर साफ, सारा दिन रोज एक ही काम नहीं हो रहा। कभी आप सोचा करें, और सोचते होंगे यकीनन, कि आखिर ये रोज क्यों हो रहा है, ये हर दिन एक ही काम क्यों हो रहा है, इसकी वजह क्या है कि हमने जिंदगी का कोई बड़ा मकसद नहीं रखा। बस औरतें कहती हैं, हम जब अपने मुल्कों को छोड़ के इधर आए फिर हम सारा दिन रोते रहते थे, हमें अपने माँ याद आती है, अपना बाप याद आता है। कुछ खवातीन है शोहरों से दूर होती हैं तो वो शोहरों को याद करके रोती हैं, कुछ के दिल बच्चों में अटके रहते हैं, कुछ इसी तरह की बातें। मैं सोचती हूँ ऐसा कब होता है जब आपकी जिंदगी में कोई मकसद नहीं है। बा मकसद इंसान की जिंदगी में तो उदास होने का वक्त ही नहीं होता, उसके पास तो जाया करने के लिए वक्त ही नहीं होता। और जो लोग बेमकसद होते हैं ना, वो फिर चाहते हैं फन, खेल, बोरिंग, वी आर बोर, क्या करें। तो वो हदीस याद रख लेंगे ना तो इंशाल्लाह आपको अपने बच्चों को भी जवाब देना आसान होगा, लेकिन इस जवाब को देने से पहले जहन साजी लाजमी है। और वो हदीस क्या है कि अल्लाह के नबी ने फरमाया कि अद दुनिया सिजनुल मोमिन, ये दुनिया मोमिन के लिए कैद खाना है। इस दुनिया में एक मोमिन कैसे जीता है, जैसे एक कैदी जेल में रहता है। कैदी को है मेरी अपनी मर्जी है, मुझे जो चाहे दें खाऊं, नहीं जो वो देंगे खाएंगे, वो पतली दाल खानी पड़े तो खाएंगे, वो बगैर मिर्चों का सालन हो तो खाना पड़ेगा। इसी तरह मोमिन का हाल इस दुनिया में क्या है कि अल्लाह उसको जो कहेगा उसने करना है, लेकिन रोजतुल काफिर, काफिर के लिए ये दुनिया बाग हो सकती है, ये उसका फन फ्लेक्स है, उसको पता है। हाफिज इब्ने हजर अल अस्कलानी एक बहुत बड़े आलिम गुजरे हैं। एक मौके पे उनको बहुत अच्छे हाल हुलिये में बहुत अच्छी दौलत भी थी, अल्लाह ने उनको दी हुई सवारी भी अच्छी थी, और दूसरा एक काफिर जो भीख मांगने वाला था या बहुत बुरे हाल में था, तो उसने कहा कि देखो तुम्हारे नबी की बात कितनी झूठी है, वो कहता है कि दुनिया काफिर के लिए बाग है और मोमिन के लिए कैद खाना है, लेकिन तुम्हारा हाल तो इससे बिल्कुल उलट है, तुम इतनी ऐश में हो और मैं इतनी गुर्बत में हूँ, तो इसका अंदर कि तुम्हारे नबी की बात सच नहीं, कहीं पढ़ ली होगी उसने वो हदीस। तो ये कहने लगे, नहीं तुम सही नहीं समझे, बात ये है कि जो आज मुझे दुनिया में मिला है इसके मुकाबले में जो कल मुझे जन्नत में मिलना है ना, तो उसके मुकाबले में ये कह दिया, वहां जो मिलेगा वो इससे बहुत आला है, और आज जो तेरी हालत बुरी है इसके बाद जो आखिरत में काफिरों की हालत होने वाली उसके मुकाबले में तुझे लगेगा कि मैं एक बाग में हूँ। तो ये हकीकत समझ जाए तो दुनिया फनप्लेक्स तो है ही नहीं, ये दुनिया को हर वक्त खेल तमाशे की चीज नहीं, बा मकसद जिंदगी इंसान को बहुत कारामत बना देती है और उसका वक्त फिर सही चीजों में लगने लगता है। अल्लाह ताला हमारी जिंदगी को बा मकसद बना दे। वमा अरसलना मिन कब्लिक मिन रसूल, तुझसे पहले भी जो रसूल हमने भेजा इसकी तरफ यही वही नाजिल फरमाई कि मेरे सिवा कोई माबूद पर हक नहीं, बस तुम सब मेरी ही इबादत करो। मुशरिक लोग कहते हैं कि और रहमान औलाद वाला है, गलत है, इसकी जात पाक है, बल्कि वो सब इसके बाइज्जत बंदे हैं, किसी बात में पेश दस्ती नहीं करते, बल्कि इसके फरमान के प्रकार बंद हैं, वो इनके आगे पीछे के तमाम उमूर से वाकिफ है, वो किसी की भी सिफारिश नहीं करते बजुज उनके जिनसे अल्लाह ताला खुश हो, वो तो खुद हैबत इलाही से लर्ज तरसा हैं। इनमें से अगर कोई कह दे कि अल्लाह के सिवा मैं लायक इबादत हूँ तो हम इसे दोजख की सजा देंगे, हम जालिमों को ऐसी ही सजा देते हैं। क्या काफिर लोगों ने ये नहीं देखा कि आसमानों जमीन बाहम मिले जुले थे, फिर हमने इनको जुदा किया और हर जिंदा चीज को हमने पानी से पैदा किया, क्या ये लोग फिर भी ईमान नहीं लाते, और हमने जमीन में पहाड़ बना दिए ताकि वो मखलूक को हिला न सके, और हमने इसमें कुशादा राहें बना दी ताकि वो रास्ता हासिल करें, आसमान को महफूज छत भी हमने نہیں بنایا، لیکن لوگ اس کی قدرت کے نمونوں پر دھیان نہیں دیتے۔ وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ، وہی اللہ ہے جس نے رات اور دن اور سورج اور چاند کو پیدا کیا، ان میں سے ہر ایک اپنے اپنے مدار میں تیرتے پھرتے ہیں۔ وَمَا جَعَلْنَا لِبَشَرٍ مِّن قَبْلِكَ الْخُلْدَ أَفَإِن مِّتَّ فَهُمُ الْخَالِدُونَ، آپ سے پہلے کسی انسان کو بھی ہم نے ہمیشگی نہیں دی، کیا اگر آپ مر گئے تو وہ ہمیشہ کے لیے رہ جائیں گے؟ کل نفس ذائقت الموت ونبلوکم بالشر والخیر فتنہ والینا ترجعون، ہر جاندار موت کا مزہ چکھنے والا ہے، ہم بطریق امتحان تم میں سے ہر ایک کو بھلائی اور برائی میں مبتلا کرتے ہیں، اور تم سب ہماری ہی طرف لوٹائے جاؤ گے۔ یہ تھی آیت نمبر 25 سے 35، 25 to 35۔ ان آیتوں کے دو عنوان لکھیں گے ہم۔ پہلا عنوان ہے ان آیات کا، ہر چیز پانی سے بنی، تم بنا کر دکھا دو۔ دنیا میں آپ دیکھیے کہ کتنے بت بنے، کہیں پتھر کے بنے، کہیں لکڑی کے بنے، کہیں پیتل کے بنے، لیکن آج تک کوئی پانی سے بت نہیں بنا سکا، اور کوئی بنائے گا بھی تو وہ ٹھہرے گا نہیں۔ اللہ تعالیٰ نے بچے کو جو ماں کے رحم میں 3 اندھیروں میں پیدا کیا تو وہ پانی سے شروع ہوا، ہر چیز کی اصل پانی سے، حتیٰ کہ روایتوں میں آتا ہے کہ فرشتے تک پانی سے پیدا ہوتے ہیں، ہر چیز کی اصل پانی ہے۔ آپ یہ کہہ لیں کہ پانی روک لیا جائے تو انسانیت کی تخلیق اور سارے پرندے پودے ہر چیز جو وہ ختم ہونے لگے گی، یہ اللہ کی شان تھی کہ اس نے ہر چیز کو پانی جیسی ایک بالکل بے رنگ چیز سے بنایا اور اس کے بعد پھر اس کو مختلف طرح سے پیدا کر دیا۔ آج اگر ہم کچھ کر بھی لیں گے تو وہ کتنا ہوگا؟ کچھ بھی نہیں، صرف ایک نظروں کا دھوکا ہو سکتا ہے۔ انشاءاللہ آپ کو ایک پریزنٹیشن دکھائیں گے، آپ خود دیکھیں گے کہ پانی جب رنگ بدلتا ہے تو اس سے کیا کچھ بنتا ہے، لیکن ہم اللہ کی قدر ہی کم کرتے ہیں۔ دوسرا ٹاپک آیتوں کا ہم لکھیں گے، اگر کوئی موت کے پنجے سے بچتا تو وہ اللہ کے نبی ہوتے۔ ہائی لائٹ کر لیجیے آیت نمبر 34 اور 35، یہ ایک بہت بڑی مس کانسیپشن کا جواب ہے۔ کچھ لوگ آج بھی یہ تصور رکھتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم زندہ ہیں، اور ان کا خیال ہے کہ نعوذ باللہ اللہ کے نبی اپنی قبر میں زندہ ہیں اور آپ کی بیویاں آپ کے ساتھ پیش کی جاتی ہیں اور آپ امتیوں کے حالات سنتے اور جانتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں، وما جعلنا لبشر من قبلک الخلد، ہم نے آپ سے پہلے کسی انسان کو ہمیشگی کی زندگی نہیں دی۔ اسی سے پھر وہ حضر والے قصے میں جو آپ لوگ پریشان ہوتے ہیں کہ کیا وہ آج بھی زندہ ہیں اور ان کے کیا حالات ہیں، تو یہ آیت بھی اس پہ مفسرین پیش کرتے ہیں کہ اللہ نے نبی کو کہا کہ جو آپ سے پہلے کے بشر تھے جب وہ سارے مر گئے تو خضر کیسے زندہ ہو سکتے ہیں، لیکن بات یہ ہے کہ اگر کوئی موت سے بچتا تو وہ اللہ کے نبی ہوتے۔ آج جب ہمارے کسی پیارے کی جان جاتی ہے یا دنیا سے کوئی جاتا ہے تو ہم سوچتے ہیں اس کو بھی نہیں مرنا چاہیے تھا۔ بیوی کہتی ہے مجھے اپنے شوہر کی ضرورت ہے، ماں کہتی مجھے ابھی بچوں کی ضرورت تھی، کوئی دنیا میں ایسا ہے جو یہ کہے کہ مجھے کسی کی ضرورت نہیں؟ لیکن آپ غور کریں کہ جتنی اس انسانیت کو اللہ کے نبی کی ضرورت تھی اتنی تو کسی اور کی نہیں تھی، لیکن آپ بھی اپنے حصے کا کام کر کے چلے گئے۔ اس بات کی دلیل ہے کہ ہم میں سے ہر ایک اپنے حصے کا کام کرنے کے لیے دنیا میں آیا، جب یہ کام کر لیا جاتا ہے اس کے بعد اللہ تعالیٰ پھر انسان کو اس دنیا سے نکال لے جاتا ہے۔ اس لیے یہ سوچنا کسی ناطے سے، کسی بزرگ یا کسی انسان کے ناطے سے کہ وہ زندہ ہے، وہ قرآن پاک کے ظاہری حکموں کے خلاف ہے۔ دوسری چیز جو اس میں ہائی لائٹ کرنے کی، 35 آیت میں نبلوکم بالشر والخیر فتنہ، اس کو ہائی لائٹ کیجئے، یہ ہم سب کے اپنے عمل سے تعلق رکھتا ہے کہ اللہ تعالیٰ کہتے ہیں کہ ہم تمہیں برائیوں سے بھی آزما رہے ہیں اور بھلائیوں سے۔ مصیبت آتی ہے، بیماری آتی ہے، پریشانی آتی ہے، ہم سمجھتے ہیں کہ ہم آزمائے جا رہے ہیں، اور مصیبتوں کی آزمائش لگتی ہے، لیکن جب کوئی خیر آتی ہے، کوئی خوشی آتی ہے، کوئی شادی کا موقع آتا ہے، کوئی نعمت آتی ہے، کوئی بچہ پیدا ہوتا ہے، اس کو ہم کتنے لوگ آزمائش سمجھتے ہیں؟ اللہ کہہ رہے ہیں ہر خوشی بھی آزمائش ہے اور ہر غم بھی آزمائش ہے۔ اگر بچہ پیدا اور لوگ جا کے اس کو کہیں کہ اچھا اللہ تمہیں اس آزمائش میں پورا اتارے تو لوگ شاید ناراض ہو جائیں کہ یہ آزمائش تھوڑی ہے، لیکن حقیقت کیا ہے کہ آپ کا ہر بچہ امتحان کا ایک پرچہ ہے۔ اگر آپ کسی ایک پرچے میں فیل ہو گئے تو آپ کو جنت میں جا کے خوشی نہیں ملے گی۔ اس لیے نعمتوں والی آزمائش کے اندر اپنے آپ کو اپے میں رکھنا یہ زیادہ مشکل ہوتا ہے غم والی، مصیبت والی آزمائش میں۔ جب غم آتا ہے نا تو کچھ نہ کچھ رابطہ جڑ جاتا ہے اللہ سے، وہ تسبیحیں بھی کھلنے لگتی ہیں، وہ جائے نماز بھی کھلتے ہیں، وہ قرآن بھی کھلتے ہیں، لیکن جب کوئی خوشی آتی ہے تو اس وقت تو بعض دفعہ یہ حالات ہونے لگتے ہیں کہ شاید اب اس کے بعد ہمیں اللہ کی ضرورت ہی نہیں، نعوذ باللہ۔ تو اپنی خوشیوں کے لمحوں کو اس انداز سے ہم نے بسر کرنا ہے کہ میرا رب مجھے دیکھ رہا ہے کہ میں کیا کر رہی ہوں۔ اور خوشیوں کی آزمائش بڑی مشکل ہوتی ہے، غم میں صبر کرنا بہت آسان ہے، خوشی میں صبر نہیں ہوتا۔ اس وقت تو انسان اپنے کپڑوں سے باہر آ رہا ہوتا ہے کہ یہ خوشی کا موقع اب میں جو کر لوں، اور جب تک سب کو ہم ارد گرد میں پریشان نہ کر دے ہم سوچتے ہیں کہ ہماری خوشی کا حق ہی ادا نہیں ہوا۔ اللہ تعالیٰ کرے کہ ہم دونوں موقع کی جو آزمائش ہے اس میں پورے اتریں۔ وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا، یہ منکر تجھے جب بھی دیکھتے ہیں تو تمہارا مذاق ہی اڑاتے ہیں کہ کیا یہی ہے وہ جو تمہارے معبودوں کا ذکر برائی سے کرتا ہے اور خود ہی رحمان کی یاد سے بالکل ہی منکر ہیں۔ انسان جلد باز مخلوق ہے، میں تمہیں اپنی نشانیاں ابھی ابھی دکھاؤں گا، تم مجھ سے جلد بازی نہ کرو۔ کہتے ہیں اگر سچے ہو تو بتا دو کہ یہ وعدہ کب رہے گا، کاش یہ کافر جانتے۔ اس وقت نہ تو یہ کافر آگ کو اپنے چہروں سے ہٹا سکیں گے اور نہ اپنی پیٹھوں سے، اور نہ ان کی مدد کی جائے گی۔ ہاں ہاں، وعدے کی گھڑی ان کے پاس اچانک آ جائے گی اور انہیں ہکا بکا کر دے گی، پھر نہ تو یہ لوگ اسے ٹال سکیں گے اور نہ ذرا سی مہلت دیے جائیں گے۔ اور تجھ سے پہلے رسولوں کے ساتھ ہنسی مذاق کیا گیا، ہنسی مذاق کرنے والوں کو اسی چیز نے گھیر لیا جس کی ہنسی وہ اڑایا کرتے تھے۔ یہ تھی آیت نمبر 36 سے 41، 36 سے 41۔ ان آیات کا عنوان ہے آپ کی ہنسی اڑانے والے خود پکڑ میں آ گئے۔ اپنے دور کے دین والوں کا مذاق اڑانا بہت آسان ہوتا ہے، لیکن جب نافرمانیوں پہ اللہ کے عذاب دنیا میں آتے ہیں تو اس وقت بعض لوگ جو اس سے پہلے دوسروں پہ ہنسنے والے ہوتے ہیں وہ اس حالت کا شکار کر دیے جاتے ہیں کہ دوسرے لوگ ان پہ ہنسیں۔ ایسے تمام لوگ جو ہیں کل جب جہنم کے اندر اپنے چہروں سے آگ کو ہٹا نہ سکیں گے، اور اس دن کی رسوائی ان کو اس بات کو ثابت کروا دے گی کہ ہم صحیح جگہ پہ نہیں تھے۔ آپ دیکھیے کہ ہر دور میں لوگ دین والوں کو لیٹ ڈاؤن کرنا چاہتے ہیں، اور ایک عجیب سی سوچ پیدا کر دی گئی کہ دین والے کم عقل ہوتے ہیں، یہ مولوی، یہ ملا، یہ فلاں، ان کو عقل نہیں، دیکھو کیسے کھاتے ہیں، یہ ویسے کرتے ہیں۔ ٹھیک ہے، کسی حد تک اس میں دین والوں کا بھی قصور ہو سکتا ہے کہ جب انہوں نے اپنے آپ کو اس ماحول کے ساتھ منسلک نہیں کیا، تو وہ لوگ جو دنیاوی شان و شوکت کا شکار ہوتے ہیں جب وہ کسی کو غلط لفظ بولتا دیکھتے ہیں تو وہ بھی اس پہ بات کرتے ہیں، لیکن پھر بھی کسی دیندار کا مذاق اڑانا اصل میں اللہ تعالیٰ کو یہ چیلنج کرنا ہے کہ اب تو ہمارا یہ حال کر دے کہ دوسرے لوگ ہم پہ بھی ہنسے، اور اللہ تعالیٰ ہمیں اس بری چیز سے محفوظ رکھے۔ افسوس کی بات ہے کہ لطیفوں کو دیکھ لیجیے تو مولوی کے لطیفے، ڈراموں کو دیکھ لیں، فلموں کو دیکھ لیں، اور جو بھی اس طرح کے انٹرٹینمنٹ ہے عموماً اس میں دینداروں کا مذاق اڑایا جاتا ہے۔ کبھی انسان تعصب کی وجہ سے کرتا ہے، بعض دفعہ دوسروں کی سنی اور کہی بھی باتیں بولنے لگتا ہے، اس سے بہت زیادہ اجتناب کی ضرورت ہے۔ کبھی زندگی میں اگر ایسا کوئی جملہ بولا ہو تو توبہ کرنے کی ضرورت ہے کہ اللہ تعالیٰ ہمیں نہیں پتا کون شخص تیری نگاہوں میں کیسا تھا اور ہم نے اس کا کیسے مذاق اڑا دیا۔